معزز خواتین و حضرات، السلام علیکم۔ یہ اسلامک ہسٹری کی کتاب نابینا خواتین و حضرات کی خدمت میں پیش کی جا رہی ہے۔ اس کتاب کا نام رسول کریم صلی اللہ علیہ وسلم کی جنگی اسکیم ہے۔ اس کتاب کے مصنف عبدالباری ہیں اور یہ پیشکش محمد اظہر لطیف کی ہے۔ آپ سن رہے ہیں پارٹ ون۔ بسم اللہ الرحمن الرحیم۔ وَأَعِدُّ لَهُمْ مَا اسْتَطَعْتُم مِّن قُوَّةٍ وَمِن رِّبَاطِ الْخَيْلِ تُرْهِبُونَ بِهِ عَدُوَّ اللَّهِ وَعَدُوَّكُمْ وَآخَرِينَ مِن دُونِهِمْ لَا تَعْلَمُونَهُمْ اللَّهُ يَعْلَمُهُمْ۔ ترجمہ: اور ان کے مقابلے کے لیے جس قدر تمہارے امکان میں ہو قوت اور رباط الخیل مہیا کرو، اس سے تم اللہ کے دشمنوں کو اور ان کے سوا ان دوسرے لوگوں کو جنہیں تم نہیں جانتے مگر اللہ انہیں خوب جانتا ہے، مرعوب و خوف زدہ کرو گے۔ جنگ اور جنگی اسکیم سے خوف زدہ ہونے کی ضرورت نہیں۔ تفصیلات کا مطالعہ خود بتاتا ہے کہ جنگوں کا سلسلہ رسول کریم صلی اللہ علیہ وسلم کے اسوہ حسنہ کا ایک اہم اور نہایت ہی سبق آموز باب ہے۔ کیوں اور کیسے؟ آپ صلی اللہ علیہ وسلم کی جنگوں کی نوعیت اور وجوہ۔ امریکہ کے ایک مصنف البرٹ مرے نے، جو گزشتہ دو جنگوں کا تجربہ کار ہے، اپنی تصنیف سائیکالوجی آف وار اینڈ پیس میں لکھا ہے کہ تاریخ اور قوموں کا نفس مزاج اس حقیقت کو ہمیشہ جھٹلاتا رہا ہے کہ کسی قوم کی کم تعداد اس کی کیفیت کو بھی گھٹا دیتی ہے۔ اپنے حقوق کی حفاظت، جنگ میں کامیابی، اخلاقی اور سیاسی غلبہ اور قومی عظمت کے لیے بڑی تعداد کا ہونا ضروری نہیں۔ اکثر ایسا ہوتا ہے کہ تھوڑی سی جماعت کثیر تعداد پر غلبہ حاصل کر لیتی ہے، تھوڑے لوگ بڑی بڑی فوجوں کو مار بھگاتے ہیں، ایک معمولی گروہ بڑے گروہ کو زیر کر لیتا ہے۔ دراصل تعداد کسی وقت بھی فیصلہ کن جوہر ثابت نہیں ہوتی۔ مقصد براری اور کامیابی کے لیے جن عوامل کی ضرورت ہوتی ہے وہ اگر تھوڑی تعداد میں پائے جائیں تو میدان انہی کے ہاتھ میں رہتا ہے، اور یہ بات تجربے سے ثابت ہے کہ جو جماؤ تھوڑی تعداد کو حاصل ہوتا ہے وہ بڑی تعداد میں پیدا نہیں ہو سکتا۔ ماہر نفسیات کے ان الفاظ پر غور کیجئے اور دیکھیے کہ یہی بات تقریباً 3000 برس پہلے 1020 قبل مسیح تا 1040 قبل مسیح تالوت کے آدمیوں نے کہی تھی، جس کا ذکر قرآن کریم میں آیا ہے۔ جب تالوت اور اس کے ساتھیوں نے کہہ دیا کہ آج ہم میں جالوت اور اس کے لشکروں کا مقابلہ کرنے کی طاقت نہیں ہے، تو جو لوگ یہ سمجھتے تھے کہ انہیں ایک دن اللہ سے ملنا ہے، انہوں نے کہا بسم اللہ الرحمن الرحیم، کم من فئت قلیلت غلبت فئت کثیرت باذن اللہ واللہ مع الصابرین۔ البقرہ۔ ترجمہ: بارہا ایسا ہوا ہے کہ ایک قلیل گروہ اللہ کے اذن سے ایک بڑے گروہ پر غالب آ گیا ہے، اور اللہ صبر کرنے والوں کے ساتھ ہے۔ آخر کار انہوں نے کافروں کو شکست دی، اور ان کی فوج کے ایک نوجوان داؤد نے، جو اس وقت کم سن نوجوان تھا، زبردست پہلوان جالوت کو بھی قتل کر دیا۔ صرف فرق یہ ہے کہ ماہر نفسیات عوامل کو ضروری قرار دیتا ہے اور قرآن اسے اذن اللہ اور صبر کے نام سے موسوم کرتا ہے۔ یہ اعتقاد کہ اگر صبر برقرار رکھا جائے تو خدا اپنے کمزور بندوں کو حق کی راہ میں ہمیشہ غالب رکھتا ہے، ایک مومن کے اندر ضرور جماؤ اور استقامت پیدا کر دیتا ہے۔ وہی اللہ جس کے اذن سے یہ سب کچھ ہوتا رہا ہے، دشمن سے مقابلے کے لیے ہر امکانی قوت کی فراہمی کو بھی ضروری قرار دیتا ہے۔ چنانچہ جنگ بدر کے بعد ہی ایک آیت کے نزول سے اس کی تائید ہو جاتی ہے، جس کی تفصیل آگے آئے گی، اور واقعات خود شاہد ہیں کہ باوجود پیغمبر صلی اللہ علیہ وسلم ہونے کے، جنہیں اللہ کی ساری تائید حاصل تھی، آپ صلی اللہ علیہ وسلم نے حربی تدابیر سے بھی کام لیا۔ رسول کریم صلی اللہ علیہ وسلم کی سوانح عمری ایک حیثیت سے غزوات ہی کا نام ہے۔ بلکہ ان میں سے بعض کا حوالہ قرآن کریم میں اس انداز سے آیا ہے کہ ان کا ذکر مومن کی تربیت و پختگی کے لیے انمول ذریعہ ہے، اور اس لیے پہلے سیرت کی کتابیں مغازی، غازی کے افعال کے نام سے مشہور ہو گئیں، مگر آپ صلی اللہ علیہ وسلم کی جنگیں تاریخ انسانی میں غیر معمولی طور پر ممتاز ہیں، اکثر دگنی تگنی اور بعض وقت 10 گنی قوت کے مقابلے میں بھی آپ صلی اللہ علیہ وسلم ہی کو قریب قریب ہمیشہ فتح حاصل ہوئی۔ دوران غزوات 7-8 سال کی مدت میں اتنی کم جانیں ضائع ہوئیں کہ انسانی خون کی یہ عزت بھی تاریخ عالم میں بے نظیر ہے۔ آخر یہ جنگیں کیوں اتنی ممتاز و بے نظیر ہیں؟ ان کی نوعیت کیا ہے؟ ان جنگوں میں کیا کیا حربی تدابیر اختیار کی گئیں؟ کامیابی کا کیا راز تھا؟ دراصل انہی باتوں کو تفصیلات میں نمایاں کیا جائے گا تاکہ کسی قسم کی غلط فہمی پیدا نہ ہو۔ رسول کریم صلی اللہ علیہ وسلم نے مکے سے توحید کی دعوت دینی شروع کی۔ اسلامی دعوت کا یہ اعلان سب سے زیادہ قریش کے لیے پریشانی کا موجب تھا۔ اس وقت مکے کی عزت کعبے کی وجہ سے تھی، اور قریش کا خاندان کعبے کا مجاور اور متولی تھا۔ یہ بلاوا ملک کے عام بت پرستانہ موروثی رسم و رواج کے خلاف تھا، اور اس کے پھلنے پھولنے کا مطلب اس کے سوا کچھ نہ تھا کہ ان کا سارے اقتدار مٹی میں مل جائے اور مذہبی قیادت اپنے آپ ہی ختم ہو جائے۔ دوسری طرف عرب کی قومی زندگی میں جنگ و غارت گری سرائیت کر گئی تھی۔ عرب ایک ویران ملک تھا، بھیڑ بکریوں کے علاوہ اور کوئی دوسرا ذریعہ معاش نہ تھا، اور باس کے پاس یہ بھی نہ تھا۔ اسی لیے حملہ اور غارت گری شروع ہوئی، جو معاش کا تنہا ذریعہ قرار پایا۔ غارت گری کے بعد تجارت کا نمبر آتا تھے، لیکن تجارتی قافلوں کا ایک جگہ سے دوسری جگہ منتقل ہونا محال تھا۔ عام قبائل ایک دوسرے پر ڈاکہ ڈالتے اور لوٹ مار کرتے رہتے تھے، حج کے ایام میں مذہباً خاموش ہو جاتے۔ اس کے علاوہ سار یعنی بدلے کا قانون تھا، کسی مقتول کا انتقام اس کے قبیلے پر فرض ہو جاتا تھا۔ سینکڑوں سال تک لڑائیاں مستقل قائم رہتی تھیں۔ اس کے علاوہ قریش میں بہت سی بد اخلاقیاں پھیلی ہوئی تھی، اور اسلامی تحریک ان برائیوں پر کھل کر تنقید کرنے لگی تھی۔ کعبے میں توحید کا اعلان ہوتے ہی ایک ہنگامہ کھڑا ہو گیا، اور آ حضرت صلی اللہ علیہ وسلم کے ایک مخلص محافظ پر چاروں طرف سے اتنی تلواریں پڑی کہ وہ شہید ہو گئے۔ اسلام کی راہ میں یہ پہلی شہادت تھی۔ اللہ کے فضل سے آ حضرت صلی اللہ علیہ وسلم محفوظ رہے۔ غفار کا قبیلہ اس راستے پر آباد تھا جس سے ہو کر قریش ملک کے شام کو تجارت کے لیے جایا کرتے تھے۔ اسی قبیلے کے ایک شخص حضرت ابو ذر رضی اللہ تعالیٰ عنہ نے جب قبول اسلام کا اعلان کیا تو حرم میں چاروں طرف سے لوگ ان پر ٹوٹ پڑے۔ وہ تو خیر ہو گئی کہ عین وقت پر حضرت عباس رضی اللہ تعالیٰ عنہ آ گئے، اور انہوں نے کہا کہ یہ غفار کے قبیلے کے آدمی ہیں، اور تمہارا تجارتی راستہ ان کے قبیلے کے پاس سے ہو کر گزرتا ہے، اگر انہوں نے تمہارا راستہ بند کر دیا تو کیا کرو گے؟ یہ سن کر لوگوں نے آپ کو چھوڑ دیا۔ غرض یہ کہ ابتلا و آزمائش کا دور تھا، قریش کے مظالم ختم ہونے کی صورت نہ آ رہی تھی، تو آپ نے یہ فیصلہ کیا کہ کچھ مسلمان نیک دل انصاف پسند عیسائی بادشاہ حبشہ نجاشی کے پاس ہجرت کر جائیں تاکہ کچھ دنوں تو نجات ملے، مگر قریش نے وہاں بھی پیچھا کیا، اور یہ بات ہے کہ دال وہاں بھی نہ گل سکی۔ جب شفیق بیوی حضرت فتیجہ رضی اللہ تعالیٰ عنہ اور حامی و محافظ چچا ابو طالب کا انتقال ہو گیا تو قریش کی مخالفت میں اور بھی شدت ہو گئی۔ چچا ابو لہب کو شروع ہی سے مخالفت تھی، اس لیے اب آ حضرت صلی اللہ علیہ وسلم کو نئے محافظ ڈھونڈنے پڑے۔ آپ صلی اللہ علیہ وسلم کو خیال آیا کہ آپ صلی اللہ علیہ وسلم کے ماموں کا خاندان طائف میں بستا ہے، اور آپ صلی اللہ علیہ وسلم کے چھوٹے چچا حضرت عباس رضی اللہ تعالیٰ عنہ طائف میں تاجرانہ لین دین کے ذریعے کافی رسوخ رکھتے ہیں، اس لیے آپ بڑی امنگوں کے ساتھ وہاں پہنچے، مگر چونکہ مکہ طائف کے مال کے لیے نکاسی کی منڈی تھا، اور ہر سال گرمیوں میں مکے کے مالدار تاجر طائف آ کر تبدیلی موسم کی خاطر وہاں کی آمدنی بڑھانے کا بہت بڑا ذریعہ بنتے تھے، اس لیے طائف مکہ کو کیسے ناراض کرتا؟ لہذا دولت و اقتدار اور مکے کی سیاسی و مذہبی وجوہ یہاں بھی دعوت و توحید کی راہ میں رکاوٹ بنے، اور آپ صلی اللہ علیہ وسلم کو پتھر کھا کر ہی مکہ واپس ہونا پڑا۔ مایوسی کی حالت میں شہر کے باہر ہی بعض شناساؤں کی مدد سے تبلیغی دورے کرتے رہے، خصوصاً حج کے زمانے میں دعوت پہنچانا کوئی آسان کام نہ تھا۔ منا کے قریب راستے کے دونوں طرف پہاڑوں کی ایک مسلسل دیوار ہے۔ مکے سے تقریباً 3 میل پر حدود منا شروع ہونے سے 1 فرلانگ پہلے بائیں ہاتھ پر ایک وسیع میدانی دائرہ بنا ہوا پہاڑ پھر تنگ راستے پر آ جاتا ہے۔ یہ مقام عقبہ کہلاتا ہے، جہاں مشہور بیعت ہائے عقبہ ہوئی تھی۔ ایسی کھلی ہوئی مگر پہاڑوں سے محفوظ جگہیں اکثر پہاڑی سلسلوں میں بن جاتی ہیں۔ اسی سلسلے میں ایک ایسا ہی محفوظ بڑا دائرہ عرفات کا میدان ہے۔ محفوظ جگہوں میں عام راستے کی بھیڑ بھاڑ سے ہٹ کر تبلیغ کا کام اچھا ہو سکتا تھا۔ مدینے کے 2 قبیلے اوس اور خزرج، جن میں نسلوں سے خوریزیاں چلی آ رہی تھی، اس قدر تھک چکے تھے کہ کسی قیمت پر بھی باہم دوستی پر آمادہ تھے۔ یہ صورتحال تھی قبیلہ خزرج کے، جس قبیلے سے حضرت صلی اللہ علیہ وسلم کی والدہ کا رشتہ تھا۔ 5-6 آدمیوں سے عقبہ میں حضرت صلی اللہ علیہ وسلم کی ملاقات ہوئی۔ اس جماعت نے اسلام کی دعوت سنی تو شوق سے ہر طرح کی امداد کا وعدہ کیا، اور مدینہ واپس جا کر اسلام کا چرچا کیا تو سال بھر بعد حج کے موقع پر اوس اور خزرج دونوں کے 10-12 آدمی حضرت صلی اللہ علیہ وسلم سے آ کر اسی عقبہ میں ملے۔ انہوں نے نہ صرف اسلام قبول کیا بلکہ اپنے خاندان کے بھی اسلام لانے اور آپ صلی اللہ علیہ وسلم کی اطاعت کا اظہار کیا۔ اس طرح آپ صلی اللہ علیہ وسلم اوس اور خزرج کے 12 خاندانوں کے مشترک سردار بن گئے۔ یہ بیعت عقبہ اولی تھی۔ یہ تربیت یافتہ مبلغ مکے سے ان کے ہمراہ مدینہ بھیجا گیا۔ دوسرے سال مدینہ کے کوئی 500 حجاج میں سے 72 مرد اور عورتیں حضرت صلی اللہ علیہ وسلم سے اظہار اسلام کرنے اور آپ صلی اللہ علیہ وسلم کو مدینہ مدعو کرنے کے لیے آئیں تو 9-10 بجے رات یہ 72 لوگ چھوٹی چھوٹی ٹولیوں میں چپکے چپکے اپنے پڑاؤ سے نکل کر آج کل بھی حج کے موقع پر عرفات اور منا کے میدانوں میں پڑاؤ رہتا ہے، عقبہ میں جمع ہوئے تھے، اور حضرت صلی اللہ علیہ وسلم بھی اپنے چچا حضرت عباس رضی اللہ تعالیٰ عنہ کے ساتھ وہاں آ گئے۔ تفصیل کے ساتھ تحریک کے اغراض و مقاصد سن کر انہوں نے آمنا و صدقنا کہا، اور حضرت صلی اللہ علیہ وسلم اور دیگر مکی مسلمانوں کو مدینے چلنے کی رائے دی، اور یقین دلایا کہ مدینہ آئیں تو ہم آپ کی ایسی ہی مدد اور حفاظت کریں گے جیسے کوئی اپنی اور اپنے بال بچوں کی کرتا ہے۔ حضرت صلی اللہ علیہ وسلم نے قبیلہ خزرج سے 9 اور قبیلہ اوس سے 3 اشخاص منتخب فرما کر انہیں نقیب یعنی سردار مقرر کیا۔ جب یہ لوگ بیعت کر رہے تھے تو سعد بن زرارہ رضی اللہ تعالیٰ عنہ نے کھڑے ہو کر آگاہ کیا، بھائیوں یہ بھی جانتے ہو کہ تم کس بات پر بیعت کر رہے ہو؟ سمجھ لو یہ عرب اور عجم کے خلاف اعلان جنگ ہے۔ سب نے کہا ہم یہ سب کچھ سمجھ کر بیعت کر رہے ہیں، اور یقین دلایا کہ ہم اپنی بات سے کبھی نہیں پلٹیں گے۔ حضرت صلی اللہ علیہ وسلم نے سب سے ہاتھ ملایا، یہ بیعت عقبہ ثانیہ تھی، اور کہا میں بھی اب تمہارا ہوں، تمہاری جنگ بھی میری ہوگی اور تمہاری صلح میری صلح۔ ظاہر ہے کہ جب قریش کو اس کی اطلاع ہوئی تو سخت چیں بہ چیں ہوئے اور اسے براہ راست اپنے خلاف جتھا بندی خیال کیا۔ چنانچہ ہجرت سے 3 ماہ پہلے حضرت صلی اللہ علیہ وسلم نے اپنے ساتھیوں اور مکے کے عام مسلمانوں کو مدینہ بھیج دیا۔ بعد میں جب قریش نے آپ صلی اللہ علیہ وسلم کے قتل کا مسمم ارادہ منصوبے کے ساتھ کر لیا تو یہ اعلان جنگ کے مترادف تھا۔ عہد نبی صلی اللہ علیہ وسلم کے میدان جنگ، ڈاکٹر حمید اللہ صاحب۔ हिजरत के बाद की मुश्किलात। मक्के में जो मुसीबत तन्हा थी, मदीने में आकर गूना गू बन गई थी। मदीने में अब तक तो बैरूनी खतरात से बिल्कुल मुतमईन था, लेकिन रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम जब अल्लाह के दीन की खातिर मक्के से हिजरत करके मदीना चले गए, तो आप सल्लल्लाहु अलैहि वसल्लम की कयामगा कुरैश की गैज़ो गज़ब का निशाना बन गई। अंसार ने मुसलमानों को पनाह दी, इसलिए कुरैश ने मदीना की बर्बादी का फैसला कर लिया। हरम की तवल्लियत की वजह से तमाम अरब कुरैश का एहतराम करता था। इस तरह मक्के से मदीने तक जो कबाइल फैले हुए थे, सब कुरैश के ज़ेरे असर थे। इसी बिना पर कुरैश ने तमाम कबाइल को इस्लाम के खिलाफ भड़काया कि ये नया गिरोह अगर कामयाब हो गया तो तुम्हारी आजादी तो आजादी हस्ती तक फना हो जाएगी। दिल में उनके ये अंदेशा था कि अगर इस्लामी तहरीक कायम रही तो एक तरफ उनके मजहब को सदमा पहुंचेगा, दूसरी तरफ सारे अरब में उनका असर जाता रहेगा। नौबत यहाँ तक पहुंची कि मुद्दत तक महाजरीन और अंसार रात को सोते तो हथियार बांधकर, यहाँ तक के सुबह हो जाती। कुरैश ने अब्दुल्ला बिन उबी मुनाफिक को ये पैगाम भेज दिया था कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को वहां से निकाल दो, वरना हम खुद मदीना आकर तुम्हारा और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम दोनों का फैसला कर देंगे। अब्दुल्ला बिन उबी रईसुल मुनाफिक खुद भी अंदेशा महसूस कर रहा था कि तहरीक की कामयाबी का मतलब अपने असर और इक्तदार को खो देना है, इसीलिए अंदर अंदर वो भी मुखालफत पर आमादा था। मदीने के इर्द गिर्द के यहूदियों पर तो किसी तरह भी भरोसा नहीं किया जा सकता था। गर्ज जिस तरह मदीने को बैरूनी खतरात का अंदेशा था, वैसे ही अंदरूनी खतरात से भी दो चार था। ऐसे हालात में जरूरी था कि इस्लाम और दारुल इस्लाम की हिफाजत के लिए मुनासिब तदाबीर इख्तियार की जाएं। इस सिलसिले में सबसे पहला काम हिफाजत खुद इख्तियारी की तदबीर थी। न सिर्फ अपनी और महाजरीन की बल्कि अंसार की भी। इस बिना पर आ हजरत सल्लल्लाहु अलैहि वसल्लम का एक काम तो ये था कि मुसलमानों और यहूदियों के ताल्लुकात वाज़े और मुनज़बित हो जाएं। दोम ये कि यमन से शाम की तिजारती शाहरा पर अपनी गिरफ्त मजबूत करें, ताकि कुरैश और दूसरे कबाइल जिनका मफाद इस रास्ते से वाबस्ता था, इस्लाम और मुसलमानों के साथ अपने मानदाना और मुजाहमताना पॉलिसी पर नजरसानी करने के लिए मजबूर हो जाएं। जैसा कि हज के मौके पर एक दफा अबू जहल की धमकी पर साद बिन माज रज़ियल्लाहु ताला अन्हु अंसारी ने कहा कि अगर वो मुसलमानों को हज से रोकते हैं तो फिर हम भी उनकी शामी तिजारत को रोक देंगे। इस मसले के हल के लिए आ हजरत सल्लल्लाहु अलैहि वसल्लम ने दो अहम तदाबीर इख्तियार की। नंबर एक, मदीना और साहिल बहर अहमर के दरमियान इस शाहरा से मुतसिल जो कबाइल आबाद थे उनके साथ गुफ्तो शनीद की, ताकि वो हलीफाना इत्तहाद या कम अज कम ना तरफदारी का मुआयदा करें। सबसे पहले बनी जुहैना से जो साहिल के करीब पहाड़ी इलाके में एक अहम कबीला था, मुआयदा ना तरफदारी तय हुआ। फिर 2 हिजरी के आखिर में बनी जमरा से, जिनका इलाका यनबा और जुल आशीरा से मुत्तसिल था, दिफाई मुआवनत की करारदाद हुई। फिर 2 हिजरी के वस्त में बनी मुदलज भी इस समझौते में शामिल हो गए, क्योंकि वो बनी जमरा के हमसाया और हलीफ थे। नंबर दो, कुरैश के काफिलों को धमकी देने के लिए इस चाहरा पर पहम छोटे छोटे दस्ते भेजने शुरू किए। इन ताकतों का असल मकसूद कुरैश को हवा का रुख बताना था, लिहाजा इन तमाम मुहिमों में ना तो कुछ तो खून हुआ और ना कोई काफिला लूटा गया, ना इनमें हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने किसी अंसारी ही को भेजा। तमाम दस्ते खालिस मक्की मुहाजरीन ही से मुरत्तब फरमाते रहे। चंद की क़यादत खुद हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने की, ताकि दूसरे कबीलों के उलझने से आग न फैल जाए। ये दो तरीके इसलिए इख्तियार किए गए कि मदीने के क़ुर्ब व जवार के कबीलों से अमन व अमान का मुआहदा हो जाए। इस्लाम के ज़ेर असर इलाके से गुजरने के लिए कुरैश ने जोर दिखाना शुरू कर दिया। اور ایک کشمکش کی صورت پیدا ہو گئی۔ چنانچہ آ حضرت صلی اللہ علیہ وسلم کے زمانے میں جو لڑائیاں ہوئیں یا واقعات پیش آئے انہیں غزوات اور سرایہ کے نام سے یاد کیا جاتا ہے۔ غزوات کے اغراض یہ تھی، نمبر ایک، دشمن انہیں دارالاسلام پر حملہ کیا اور ان کا مقابلہ کیا۔ یہ معلوم ہوا کہ دشمن مدینے پر حملے کی تیاری کر رہا ہے اور پیش قدمی کی گئی۔ سرایہ، سریہ کی جمع کی پانچ اغراض تھیں، نمبر ایک، محکمہ تفتیش، دشمنوں کی نقل و حرکت کی خبر رسانی کی غرض سے سب سے پہلا کام یہ تھا کہ خبر رسانی اور جاسوسی کا انتظام وسیع پیمانے پر کیا جائے۔ چنانچہ ابتدا ہی سے اس کی نظم پر توجہ کی غرض سے مسلح اور جمعیت کی صورت میں جاسوسوں کے دستے بھیجے جاتے تھے جو کبھی 10-12 سے زائد افراد پر مشتمل نہ ہوتے تھے۔ نمبر دو، مدافعت، دشمنوں کے حملے کی خبر سن کر مدافعت کے لیے پیش قدمی کر کے فوجیں بھیج دی جاتی۔ یہ مہمیں مدافعت ہی کی غرض سے ہوتی تھی، مثلا سرایہ فدق، دوم الجنہ، مرسی وغیرہ۔ قریش کی تجارت کی روک ٹوک، کعبہ مسلمانوں کی خاص چیز تھی، حضرت ابراہیم علیہ السلام نے اسے تعمیر کیا تھا اور مسلمان دین ابراہیمی کے پیرو تھے۔ قریش نے مسلمانوں کو حج اور عمرے سے روک دیا، اب اس کے سوا کوئی چارہ نہ تھا کہ ان کا کاروان تجارت جو مدینہ کے اطراف سے ہوتا ہوا شام کو جایا کرتا تھا کو روک کر مجبور کیا جائے کہ مسلمانوں کو کعبے کے اندر جانے کی اجازت دے دیں۔ آن حضرت صلی اللہ علیہ وسلم کی مہمات تو اسی غرض کے لیے تھیں، لیکن چونکہ قریش تجارت کے لیے بھی ہتھیار بند ہو کر نکلتے تھے اور کم از کم 100-200 کی جمعیت ساتھ لے کر جاتے تھے، اسی لیے روک ٹوک میں کبھی کبھی مقابلہ درپیش ہو جاتا تھا، اور جب قریش شکست کھا کر بھاگ جاتے تو مال تجارت بھی رواج کے مطابق بطور غنیمت ہاتھ آ جاتا تھا۔ قافلے کو لوٹنا اصل مقصود نہ تھا، یہی روک ٹوک تھی جن کی بنا پر قریش نے بالآخر حدیبیہ کی صلح کر لی۔ نمبر چار، امن و امان قائم کرنا، تمام قبیلے باہم لڑ رہے تھے، یہاں تک کہ محرم محترم مہینوں میں بھی بہانے نکال کر مہینوں کے نام بدل دیتے۔ تجارت بالکل غیر محفوظ تھی، عرب کی معاش کا بڑا ذریعہ ہزنی اور قتل و تاراج تھا۔ چونکہ اسلام ان چیزوں کو مٹاتا تھا، اس لیے عرب سے اسلام سے بڑھ کر کسی کو اپنا دشمن تصور نہیں کر سکتے تھے۔ چنانچہ بہت سی مہمیں اس غرض سے تھیں، مثلا مدینے کی چراگاہ پر حملہ وغیرہ کے وقت زیادہ تر جو قبیلے ڈاکہ زنی اور لوٹ مار کرتے رہتے تھے، خیمہ نشین اور بادیہ گرد تھے، ان کی روک ٹوک سخت دشوار تھی۔ ان کی تغیر کے لیے جب فوجیں جاتی تو یہ پہاڑوں پر بھاگ جاتے یا اور کسی طرف چلے جاتے اور قابو میں نہیں آتے تھے، اس لیے مجبوراً جو فوجیں بھیجی جاتی غفلت کے اوقات میں بھیجی جاتی تھی کہ وہ بھاگ نہ پائیں۔ اسی طرح فوجوں پر اچانک حملہ کیا جاتا اگر رسول کریم صلی اللہ علیہ وسلم فتنوں کو اٹھتے ہی دبانے کی کوشش نہ کرتے اور دشمنوں کو متحد ہونے سے پہلے منتشر نہ کرتے تو پھر مدینے میں ایک دن بھی ٹھہرنا محال ہو جاتا۔ نمبر پانچ، اشاعت اسلام، چونکہ ملک میں امن و امان نہ تھا، نیز دشمنوں نے سارے عرب میں آگ لگا رکھی تھی، اس لیے جو سرایہ دعوت اسلام کے لیے کیے جاتے تھے ان کی زندگی ہمیشہ خطرے میں رہتی تھی، بلکہ واقعتاً اکثر جماعت کی جماعت تبلیغی سلسلے میں دشمنوں کے ہاتھوں شہید ہو گئی، اور اگر کوئی بچ کر نکل آیا تو اس نے داستان غم کی خبر دی، مثلا رجی کے واقعات۔ اس بنا پر اکثر تبلیغی سرایہ کے ساتھ حفاظت کی غرض سے کچھ فوج بھی ساتھ کر دی جاتی تھی، لیکن افسروں کو تاکید کر دی جاتی تھی کہ صرف اشاعت اسلام مقصود ہے، لڑائی بھڑائی کی اجازت نہیں۔ البتہ فتح مکہ کے بعد جب عام طور سے قبائل نے اسلام قبول کر لیا تو بتوں کی عظمت و جباری کا جاہلانہ تصور مٹانے کے لیے उनके मराकिस यानी बुत खानों को ढाने के लिए भी, जिन्हें वो अब तक अपने हाथों ना मिटाना चाहते थे, सराया भेजे गए। अलगर्ज ये वो नागजेर जंगे थी जिन पर रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम और मुसलमान इस्तरारन 7-8 साल तक शर से बचने की खातिर शरीक होते रहे, मगर इनमें कोई ऐसी जंग नहीं कि जिसकी इब्तदा मुसलमानों ने की हो। जंग अफाल इंसानी का बदतरीन मंजर है, खुसूसन जमाने जाहिलियत में अरब की जंगें अपनी मिसाल ना रखती थीं। लेकिन हर किस्म के वहशियाना अफाल जो अमल में आते रहे थे, उनके मुकाबले में इस्लाम ने उम्दा उम्दा इस्लाहें की और एक एक करके उनका इस्तेसाल किया, यहाँ तक कि हज्जतुल विदा के मौके पर जिसका खुतबा आप सल्लल्लाहु अलैहि वसल्लम ने अरफात में दिया था, सार के कानून का अबताल भी कर दिया। बिलाखिर वही जंग जो हर तरह के जुल्म और सितम और जहालत और वहशत का मजमुआ थी, इस्लाम की तालीम ने उसको आलाए कलमतुल्लाह, कयाम अमन, रफाए मफाजिद, नुसरत मजलूम और तस्बीह और तहलील की सूरत में तब्दील कर दिया। कामयाबी का राज। आप सल्लल्लाहु अलैहि वसल्लम पैगंबर थे। आप सल्लल्लाहु अलैहि वसल्लम को ताईदे खुदावंदी जरूर हासिल थी, चुनाचा अगर अक्सर जंगों में नुसरत इलाही मुख्तलिफ शक्लों में नमूदार हुई, मसलन कहीं पानी का बरस जाना जिससे फरीकैन पर मुख्तलिफ असरात तारी होते थे, कहीं सर्द हवा के तुंद झोंकों का अचानक पहुंच जाना जिससे दुश्मन की फौज को मैदान छोड़ना ही पड़ा। ताहम दौरान जंग आप सल्लल्लाहु अलैहि वसल्लम ऐसे नुमाया कारनामे मुशाहिदे में आते हैं जिससे बेशुमार सिफात का मुजाहरा होता है। दरअसल यही वो अखलाकी सिफात हैं जिनके सामने मुखालफतों की कुव्वत चूर चूर हो जाती थी। मसलन आप सल्लल्लाहु अलैहि वसल्लम को और आप सल्लल्लाहु अलैहि वसल्लम के मुतबईन को अल्लाह पर इंतहाई तवक्कल था। ऐन उस वक्त जब दोनों तरफ से फौजें बरसरे पैकार होती, रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम नहायत खुजू व खुशू और इत्मीनान कल्ब के साथ जिक्र इलाही में मसरूफ होते, बदर, ओहद, खंदक और खैबर जैसे बड़े बड़े मार्कों में आप सल्लल्लाहु अलैहि वसल्लम की यही कैफियत थी। सबील अल्लाह का वाज़े नक्शा जहन नशीन हो जाने के बाद इस राह के राहियों में लामहदूद कुव्वत का पैदा हो जाना लाजमी था, क्योंकि सिवाय रजा इलाही के और कोई मादी मफाद पेश नजर ना होता था। अज़्म इस्तक़लाल की कनात तो सबर, हिम्मत, दिलेरी और बुलंदी, हौसलगी, रास्तबाजी और दयानतदारी, कुव्वत बर्दाश्त वगैरह, ईसार और अनफाक फी सबीलिल्लाह का जितना जज्बा उनमें था कि तन मन और धन की बाजी लगा देने से जरा भी दरेग ना करते थे, दुश्मन पर बावजूद काबू पा जाने के किसी जंग में तब्दीली मजहब पर ना जोर दिया ना दबाव डाला, बड़े बड़े कसूर पर भी माफी दी और कैदियों को रिहा कर दिया, उनके साथ बेहतरीन सलूक किया, हमेशा कुलूब को फतह करने की कोशिश की, मफतूहों को जहनियत की काया पलट कर देते और उनको मुकम्मल तौर पर अपना लेते। जिस तरह ये सारी सिफात हसना कामयाबी के लिए अहम थी, इस तरह मुख्तलिफ जंगों में आप सल्लल्लाहु अलैहि वसल्लम की हरबी तदाबीर भी मुआविन हुई। जंगे बदर में आप सल्लल्लाहु अलैहि वसल्लम की तैयारी बिल्कुल ना थी, चुनाचा उसके बाद ही अल्लाह की तरफ से हिदायत आई थी कि आइंदा से पूरी तैयारी रहनी चाहिए। बिस्मिल्लाहिर्रहमानुर्रहीम वाअइद्दु लहुम मस्ततअतुम मिन कुव्वतिन व मिन रिबातिल खैलि तुरहिबून बिही उदुवल्लाहि व उदुवकुम व आखरीन मिन दूनिहिम ला तअलमूनहुम अल्लाहु यअलमुहुम व मा तुनफिकू मिन शैइन फी सबीलिल्लाहि युवफ्फा इलैकुम व अंतुम ला तुज़लमून। सूरह अनफाल। तर्जुमा: उनके मुकाबले के लिए जिस कदर तुम्हारे इम्कान में हो कुव्वत और रिबातुल खैल मुहैया करो, इससे तुम अल्लाह के दुश्मनों और अपने दुश्मनों को और उनके सिवा उन दूसरे लोगों को जिन्हें तुम नहीं जानते مگر اللہ انہیں جانتا ہے، مروب و خوف زدہ کرو گے اس کام میں، جو کچھ تم فی سبیل اللہ خرچ کرو گے وہ تمہیں پورے کا پورا کا پورا واپس مل جائے گا اور تم پر ظلم نہیں کیا جائے گا۔ اس آیت کا نزول ہی ثابت کرتا ہے کہ مسلمانوں کو جنگی ضروریات کے لیے اخلاقی قوتوں کے علاوہ مستقل فوج بھی رکھنی چاہیے جو ہمیشہ کیل کانٹے سے لیس رہے۔ سپاہیانہ فنون کا سیکھنا اگر ایک مذہبی فریضہ نہ ہوتا تو رسول کریم صلی اللہ علیہ وسلم نے مسلمانوں پر شروع ہی سے یہ واضح نہ کر دیا ہوتا کہ اللہ تعالیٰ ایک تیر کے بدلے میں تین اشخاص کو بہشت میں داخل کرتا ہے، یعنی ایک تیر بنانے والے، دوسرے اسے خدا کی راہ میں لے جانے والے، اور تیسرے اسے فی سبیل اللہ چلانے والے۔ اسی طرح آپ صلی اللہ علیہ وسلم نے جائز کھیلوں میں تیر اندازی اور گھوڑے کی تادیب کو شمار کیا۔ مدینے میں جب مسجد غمامہ کے عیدگاہ سے گھڑ دوڑ شروع ہوتی تو نبی کریم صلی اللہ علیہ وسلم خود ہی شامی دروازے کے پار مسجد السبق پر نتائج جانچنے کھڑے ہوتے تھے۔ مختلف عہد میں آلات حرب تبدیل ہوتے گئے۔ اس زمانے کے حربی آلات میں تیر اندازی کو بڑی اہمیت حاصل تھی۔ سامان جنگ کی نوعیت کو صرف لفظ قوت سے بیان کیا گیا ہے، جو ہر زمانے میں بہترین حربی اختراعات پر یکساں چسپاؤں حاوی ہے۔ امام فخر الدین رازی رحمت اللہ علیہ نے قوت کے مفہوم میں وہ تمام چیزیں شامل کی ہیں جو قوت کا ذریعہ بن سکتی ہیں، مثلا تمام آلات حرب، خواہ وہ دفاعی صورتوں میں مستعمل ہوں یا حملوں کے اوقات میں۔ مستطاعتن کے لفظ نے قوت کو مسلمانوں کی قدرت و استطاعت پر موقوف کر دیا، یہاں تک کہ انہیں ہر اس وسیلہ جنگ کو اختیار کرنا چاہیے جو دشمنان حق سے مقابلہ کرنے میں کام آ سکے اور جسے حاصل کرنا مسلمانوں کے لیے ممکن ہو۔ یہ نہیں کہ اس سے یہ فرض ساقط ہو گیا۔ اگر کوئی قوم اپنی فوجی طاقت کو مضبوط رکھتی ہے تو اس سے صرف یہی فائدہ نہیں ہوتا کہ جو طاقتیں اس کی اعلانیہ دشمن ہوں وہ اس سے مروب و خوف زدہ رہتی ہیں، بلکہ رفتہ رفتہ لوگوں پر اس کی ایسی دھاک جم جاتی ہے کہ اس کے ساتھ دشمنی کا خیال بھی دلوں میں نہیں آتا، اور اس حفظ ما تقدم کی تیاری میں جو روپیہ صرف ہوتا ہے اسے یہ نہ سمجھو کہ ہمیشہ کے لیے ضائع ہو گیا، بلکہ در حقیقت وہ تمہیں اسی صورت میں واپس ملتا ہے کہ تم پر ظلم نہیں ہو سکتا، اور ظلم سے محفوظ رہنے کی حالت میں تمہیں پرامن زندگی کے فوائد حاصل ہوتے ہیں۔ جنگوں کی تفصیلات سے خود بخود اندازہ ہو جائے گا کہ رسول کریم صلی اللہ علیہ وسلم نے ہر امکان قوت سے کام لیا، اور اگر کہیں احد و حنین کے موقع پر آپ صلی اللہ علیہ وسلم کے سپاہیوں سے ذرا بھی لغزش اور کوتاہی ہوئی تو وہاں نقصان بھی اٹھانا پڑا۔ رسول کریم صلی اللہ علیہ وسلم کے بعد اس فریضے پر حضرت عمر رضی اللہ تعالیٰ عنہ نے بہت زیادہ عملی قدم بڑھا کر فوجی صیغے کو ایک دم منظم کر دیا، یہاں تک کہ بری و بحری سرحدوں پر بھی چھاونیاں قائم کر دیں، چنانچہ نتائج سے فیض یاب بھی ہوئے۔ اسی طرح اگر موسیٰ بن نصیر نے ٹیونس میں جنگی جہاز سازی کا کارخانہ قائم کیا ہوتا تو سمندر کے بساط پار کر کے سسلی، اسپین اور فرانس تک کیسے روشنی پھیلتی؟ جیسا کہ ڈاکٹر حمید اللہ صاحب نے عہد نبوی صلی اللہ علیہ وسلم کے میدان جنگ میں تذکرہ کیا ہے، رسول کریم صلی اللہ علیہ وسلم کی جنگوں کے مطالعے سے پورا فائدہ اسی وقت اٹھایا جا سکتا ہے جب اس بات کا نہایت احتیاط کے ساتھ پتہ چلایا جائے کہ آپ صلی اللہ علیہ وسلم نے جنگ کے اصولوں کو کس طرح برتا اور ان سے کیا نتائج برآمد کیے، کیونکہ انسان کی فطرت اور وہ قواعد جن پر جنگ مبنی ہوتی ہے بدلتے نہیں ہیں، اور یہی وجہ ہے کہ نہایت قدیم زمانے کی مارکہ آرائیوں سے بھی قیمتی سبق سیکھے جا سکتے ہیں۔ اقدامات اور آلات جنگی پر سرسری نظر۔ نمبر ایک، اصول جنگ کے موافق اکثر غزوات میں رسول کریم صلی اللہ علیہ وسلم अपना इरादा पहले से ना बताते कि कहाँ हमला करना है। इब्ने इसहाक का बयान है कि सिर्फ तबूक के मार्के में तफसील से आगाह कर दिया था। नंबर 2, फौजी मुहिमों में गैर सिमत चल चल करना, मानूस रास्तों से गुजरते हुए दुश्मन को अचानक जा लेना। नंबर 3, ऊंटों के गले से घंटियां अलहदा करा देना ताकि दुश्मन को फौज की हरकत का पता ना चल सके। फौज की तादाद की कमी और इसकी बिना पर कमजोरी का इलाज मुख्तलिफ तदाबीर से करना, मसलन कैंपों में रात के वक्त ज्यादा तादाद में चूल्हों को रोशन करना, या रात में पहाड़ी से उतरते वक्त मछलें बड़ी तादाद में जलवा देना। खंदक खुदवा कर किला बंद हो जाना। मैदान जंग में कलीदी मकामात पर मोर्चाबंदी और दुश्मन की तैयारी से पहले उसका पीछा करना, बल्कि सरहद तक पहुंचकर मरूब कर देना। महकमा तफ्तीश के जरिए दुश्मन की नकलो हरकत मालूम करके अचानक हमला कर देना, मगर रात को हमला ना करना आपकी इम्तियाजी सुन्नत रही है। अक्सर हालात में कुदरत की अदा करदा जुग्राफियाई पोजीशन से पूरा फायदा उठाना, अपनी और सहाबा रज़ियल्लाहु ताला अन्हा की साबित कदमी और इस्तकलाल से आम फौज की हिरास को दूर करके उनकी हिम्मत अफजाई करना। ऊँटों की कमी पर कई कई का सवार होना या बारी बारी से सवार होना, रसद की कमी पर फाका कशी भी इख्तियार करना, तीर कमान ढाल तलवार खुद व जिरा बर्छी भाले के अलावा किला शिकन आलात मसलन मुंजनीक जबूर दबाबा और अर्रादा वगैरह से भी काम लेना। जरूरत के मुताबिक कहीं उंगलियों के पोरों पर, कहीं गर्दन के ऊपर मारने, कहीं घोड़ों के हमले को रोकने के लिए बड़े फल के तीरों के चलाने को हुक्म देना। जंगों में अक्सर अपना शार मुकर्रर करना ताकि दोस्त दुश्मन की शनाख्त हो सके। बहादुर तजुर्बेकार और काबिल सिपाहियों और सहाबियों मसलन हमजा रज़ियल्लाहु ताला अन्हा, सलमान फारसी रज़ियल्लाहु ताला अन्हा, हबाब बिन उल मंजर रज़ियल्लाहु ताला अन्हा और खालिद बिन वलीद रज़ियल्लाहु ताला अन्हा की मौजूदगी और उनके मुफीद और पुख्ता मशवरों से फायदा उठाना। ये और इन ही जैसे दीगर इकदामात थे जो ज़ेल के मौके पर रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने इख्तियार किए। जंगों की तारीखी तरतीब। नंबर 1, आप सल्लल्लाहु अलैहि वसल्लम की हिजरत बतौर तमहीद व दीबाचाए जंग 12 सितंबर 422 हिजरी। नंबर 2, जंगे बदर 17 रमजान 2 हिजरी। नंबर 3, बनू कैनुका के साथ जंग शव्वाल 2 हिजरी। नंबर 4, गजवा सवीक जुलहज 2 हिजरी। नंबर 5, जंगे ओहद सनीचर 11 शव्वाल 3 हिजरी। नंबर 6, सरिया हमराउल असद इतवार 12 शव्वाल 3 हिजरी। नंबर 7, बनू नुजैर के साथ जंग रबीउल अव्वल 4 हिजरी। नंबर 8, बदरुस सुगरा की मुहिम जीकद 4 हिजरी। नंबर 9, गजवाए मुर्सी या बनी मस्तलक 2 शाबान 5 हिजरी। नंबर 10, गजवाए एहजाब या जंगे खंदक शवाल व जीकद 5 हिजरी। 11, बनु करीजा के साथ जंग जीकादा और जिलहज 5 हिजरी। नंबर 12, सुलह हुदैबिया जीकद 6 हिजरी। नंबर 13, गजवाए जी करद या गजवाए गाबा जुलहज 6 हिजरी। नंबर 14, जंगे खैबर मुहर्रम 7 हिजरी। नंबर 15, गजवाए वादियुल कुरा और फदक मुहर्रम या सफर 7 हिजरी। 16, अदाए उम्रा 7 हिजरी। नंबर 17, जंगे मोता जमादियुल उला 8 हिजरी। नंबर 18, फतह मक्का 10 रमजान 8 हिजरी। नंबर 19, जंगे हुनैन اوتاس شوال 8 ہجری اور محاصرہ طائف شوال و ذیقعد 8 ہجری. نمبر 20 غزوہ تبوک رجب 9 ہجری. 21 نمبر 21 حج اکبر 9 ہجری. نمبر 22 حجۃ الوداع 10 ہجری. رسول کریم صلی اللہ علیہ وسلم کی ہجرت. دیباچہ جنگ 12 ستمبر 222 622 ہجری. 12 ستمبر 266 ہجری عیسوی. ہجرت سے 2-3 دن پہلے رسول کریم صلی اللہ علیہ وسلم حضرت ابو بکر صدیق رضی اللہ عنہ کے گھر مشورے کے لیے تشریف لے گئے اور ان سے پہلے سے قرارداد ہو چکی تھی. حضرت صلی اللہ علیہ وسلم کے قتل کی تدابیر ابو جہل نے اس طرح کی تھی کہ عرب کے مشہور قبیلے سے ایک جوان مرد منتخب کیا جائے اور یہ سب مل کر رات کی تاریکی میں محمد صلی اللہ علیہ وسلم کے گھر کو گھیر لیں اور صبح نماز کے لیے جاتے وقت یہ سب ان پر تلوار سے حملہ کریں. اس طریقے سے قتل میں تمام قبیلے شامل ہوں گے اور اس کا بدلہ نہ محمد صلی اللہ علیہ وسلم کا قبیلہ لے سکے گا نہ ان کو سچا ماننے والے کچھ شر و فساد اٹھا سکیں گے. جب یہ تہیا ہو چکا تو اسی رات آن حضرت صلی اللہ علیہ وسلم کی ہدایت سے حضرت علی رضی اللہ عنہ آپ صلی اللہ علیہ وسلم کے بستر پر آپ صلی اللہ علیہ وسلم کی چادر اوڑھ کر سو رہے تاکہ دوسری صبح تک کی امانتیں جا کر واپس دے دیں اور خدا کا رسول صلی اللہ علیہ وسلم کی حفاظت میں سورہ یاسین پڑھتا ہوا باہر نکل گیا. کسی نے جاتے نہ دیکھا. دشمن کے تعاقب کے خیال سے مدینے کی مانوس راہ چھوڑ کر جو شمال کی جانب تھی جنوب کی راہ اختیار کی. حالانکہ آپ صلی اللہ علیہ وسلم کا مکان مکہ کے شمالی محلے میں تھا. پہلے رسول کریم صلی اللہ علیہ وسلم حضرت ابو بکر رضی اللہ عنہ کے گھر پہنچے. انہوں نے جلدی سے سفر کا ضروری سامان درست کیا. حضرت ابو بکر رضی اللہ عنہ کی بیٹی حضرت اسماء رضی اللہ عنہ نے 2-3 دن کا کھانا رکھ کر ناشتے دان غالباً تھیلا کے منہ کمر کی پیٹی نتاق پھاڑ کر اسی سے باندھا اور اسی شب کی تاریکی میں دونوں چل پڑے. مکے کی نشیبی جانب محلہ مسفلہ سے جنوب کی طرف 2-3 میل کے فاصلے پر جبل سور ہے جس کی بلندی تقریباً 1 میل ہے. جس طرح بدر کے جبل اسفل سے بحر احمر دکھائی دیتا ہے ویسے ہی اس کی چوٹی پر سے دکھائی دیتا ہے جس کی چڑھائی سخت تھی اور راستہ بالکل سنگین اور نکیلے پتھروں سے ناہموار تھا جن کی ٹھوکروں سے رسول کریم صلی اللہ علیہ وسلم کے پائے نازک زخمی ہو رہے تھے. خدا ہی بہتر جانتا ہے کہ کس طرح ان دونوں نے یہ مسافت طے کی اور آخرکار ایک غار تک پہنچ گئے جس کی تقدیر جاگنی تھی. حضرت ابو بکر رضی اللہ عنہ نے غار کو صاف کیا اور تن کے کپڑے پھاڑ پھاڑ کر اس کے روزن بند کیے. پھر رسول کریم صلی اللہ علیہ وسلم بھی اندر تشریف لے گئے. اس غار میں دونوں 3 روز تک رہے. رات کی تاریکی میں حضرت اسماء رضی اللہ عنہ روٹی دے جاتی. عامر بن فہیرہ رضی اللہ عنہ ابو بکر رضی اللہ عنہ کا غلام جس کے پاس ان کا ریوڑ تھا کچھ رات گئے بکریاں لاتا. بقدر ضرورت یہ لوگ دودھ لے لیتے اور پھر ریوڑ سے آنے والوں کے نقش قدم کو تمام راستے سے مٹا دیتا. حضرت ابو بکر رضی اللہ عنہ کا بیٹا عبداللہ شام کو غار میں ساتھ جاتا اور صبح اندھیرے منہ شہر چلا جاتا اور پتہ لگا کہ قریش کیا مشورہ کر رہے ہیں شام کو سناتا. ادھر قریش آن حضرت صلی اللہ علیہ وسلم کے بچ نکلنے پر سخت جھنجلائے ہوئے تھے. غصے اور ندامت سے حضرت علی رضی اللہ عنہ کو مار پیٹ کر آخر چھوڑ دیا. پھر حضرت ابو بکر رضی اللہ عنہ کے گھر جا کر اسماء رضی اللہ عنہ سے پوچھا تیرا باپ کدھر ہے؟ وہ بولی مجھے معلوم نہیں. ابو جہل نے ایسا تماچا مارا کہ ان کے کان کی بالی نیچے گر گئی اور اسی جھنجلاہٹ میں غریب مسلمانوں کو اور زیادہ ستانے لگے. اور آپ صلی اللہ علیہ وسلم کی اور دیگر مہاجرین کی جائیدادیں ضبط کر لی۔ آن حضرت صلی اللہ علیہ وسلم کا ضبط شدہ مکان وہ تھا جو آپ صلی اللہ علیہ وسلم کو بی بی خدیجہ رضی اللہ تعالیٰ عنہ سے وراثت میں ملا تھا۔ خون کے پیاسے دشمن آپ صلی اللہ علیہ وسلم کو ہر طرف ڈھونڈتے پھر رہے تھے۔ اطراف مکہ کی وادیوں کا کوئی گوشہ انہوں نے ایسا نہ چھوڑا جہاں آپ صلی اللہ علیہ وسلم کو تلاش نہ کیا گیا ہو۔ اسی سلسلے میں ایک مرتبہ ان میں سے چند لوگ عین اسی غار کے دہانے پر بھی پہنچ گئے۔ ان لوگوں کے قدموں کی آہٹ پا کر حضرت ابوبکر رضی اللہ تعالیٰ عنہ کچھ پریشان ہوئے، لیکن حضرت صلی اللہ علیہ وسلم نے نہایت اطمینان سے انہیں تسلی دی۔ بسم اللہ الرحمن الرحیم، لا تحزن ان اللہ معنا، سورۃ توبہ، گھبراؤ نہیں، اللہ ہمارے ساتھ ہے۔ چنانچہ ایسا ہی ہوا۔ اللہ تعالیٰ کے حکم سے غار کے منہ پر کچھ علامتیں، مکڑی کا جالہ اور کبوتر کا گھونسلہ وغیرہ پیدا ہو گئی تھی کہ کافروں کو گمان بھی نہ ہو سکا کہ اس غار میں کوئی داخل ہوا ہوگا۔ چنانچہ یہ لوگ واپس چلے گئے۔ تب چوتھے دن یہ لوگ غار سے نکلے۔ حضرت ابوبکر رضی اللہ عنہ نے 4 مہینے سے 2 اونٹنیاں ببول کی پتیاں کھلا کھلا کر فربا اور تیار کر رکھی تھی۔ ان میں سے ایک رسول اللہ صلی اللہ علیہ وسلم نے قیمتاً پسند فرمائی۔ اس پر آپ صلی اللہ علیہ وسلم اور حضرت ابوبکر رضی اللہ عنہ سوار ہوئے۔ دوسری پر عامر بن فہیرہ کے ساتھ عبداللہ بن اریقت، ایک کافر جس پر اعتماد کر کے اسے رہنمائی کے لیے اجرت پر مقرر کر لیا تھا، سوار ہوا۔ دشمن کا ڈر تھا، اس لیے ان لوگوں نے مکے سے مدینے کو جنوبی سمت سے داخل ہونے والا راستہ اختیار کیا جو صرف وادیوں اور گھاٹیوں سے گزرتا ہے۔ یہ راستہ لاوے کے سیاہ پتھروں سے اٹا ہوا ہے، یہ دشوار گزار بھی ہے اور اس زمانے میں شاذ و نادر ہی اختیار کیا جاتا تھا، جبکہ کاروانی راستہ ذوالحلیفہ سے وادی العقیق ہوتا ہوا شمال کی جانب وادی قنات کے سنگم تک جا کر مدینہ جانے کے لیے پھر جنوب کی طرف مڑتا تھا اور نرم ریت پر مشتمل ہونے کے باعث اونٹوں کو بھی پسند تھا، لیکن یہ راستہ غیر مانوس تھا، اس لیے ایک راہبر رکھنا پڑا جو آگے آگے بتاتا چلتا تھا۔ ادھر قریش نے مشتہر کر دیا تھا کہ جو شخص محمد صلی اللہ علیہ وسلم یا ابو بکر رضی اللہ تعالیٰ عنہ کو گرفتار کر کے لائے گا اس کو ایک خون بہا یعنی 100 اونٹ کے برابر انعام دیا جائے گا۔ سراقہ بن مالک بن جوسم انعام کی امید میں نکلا ہوا تھا۔ جب راہبر نے کچھ دور جا کر سمندر کے کنارے والے راستے کو اختیار کیا اور یہ لوگ رابغ کے موجودہ قلعے اور ساحل بحر کے درمیانی میدان سے گزر رہے تھے، تب سراقہ نے ان لوگوں کو تعاقب کیا، مگر پہلے تو اس گھوڑے نے ٹھوکر کھائی، پھر دوبارہ کوشش کی تو اللہ کے حکم سے گھوڑے کے پاؤں زمین میں دھس گئے۔ اس نے اتفاق سے حضرت زبیر رضی اللہ تعالیٰ عنہ شام سے تجارت کا سامان لے کر آ رہے تھے۔ انہوں نے حضرت صلی اللہ علیہ وسلم اور حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ کی خدمت میں چند کپڑے پیش کیے جو اس بے سر و سامانی میں غنیمت سمجھے گئے۔ ابن سعد نے طبقات میں اسی مقدس سفر کی تمام منزلیں گنائی ہیں، اگرچہ عرب کے نقشوں میں آج تک اس کا نشان نہیں ملتا۔ نمبر 1 خرار، نمبر 2 تسنیت المرہ، نمبر 3 لقف، نمبر 4 مدلجہ، نمبر 5 مرہج، نمبر 6 حدائد، نمبر 7 اذاخر، نمبر 8 رابغ۔ یہ مقام آج بھی حجاج کے راستے میں آتا ہے۔ یہاں آپ صلی اللہ علیہ وسلم نے مغرب کی نماز پڑھی تھی۔ نمبر 9 زاسلم، نمبر 10 عثمانیہ، نمبر 11 قاہا، نمبر 12 عروج، نمبر 13 جدوات، نمبر 14 رکوبہ، نمبر 15 عقیق، نمبر 16 جساسا۔ تشریف آوری کی خبر مدینے میں پہلے پہنچ چکی تھی، मदीने से जुनूब की तरफ तकरीबन 3 मील के फासले पर जो बालाई आबादी है उसे आलिया और कबा कहते हैं। यहाँ अंसार के बहुत से खानदान आबाद थे। सबसे मुमताज और मारूफ उमरो बिन औफ का खानदान था, जिसके सरदार कुलसूम बिन उल हदम थे। इन्हीं की मेहमानी रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने कबूल की। जुमेरात 8 रबीउल अव्वल 1 हिजरी। यहाँ पहले से अक्सर सहाबा रज़ियल्लाहु ताला अन्हा पहुंच चुके थे और हजरत अली रज़ियल्लाहु ताला अन्हा भी यही पहली मस्जिद मस्जिद कुबा की बुनियाद डाली। 14 दिन के बाद जुमे को आप सल्लल्लाहु अलैहि वसल्लम शहर में दाखिल हुए तो उसी रोज से यसरब का नाम मदीनतुन नबी सल्लल्लाहु अलैहि वसल्लम मुख्तसरन मदीना हो गया। राह में बनी सालिम के महल्ले में नमाज जोहर का वक्त आ गया। जुमे की नमाज 100 आदमियों के साथ पढ़ी और खुतबा सुनाया। यही सबसे पहली नमाज जुमा थी। जब शहर करीब आ गया तो जहां पर अब मस्जिद नबी सल्लल्लाहु अलैहि वसल्लम है उससे मुत्तसिल हजरत अबू अय्यूब अंसारी रज़ी ताला अन्हा के घर में मेहमान हुए और 7 महीने तक यही कयाम फरमाया। और जब मस्जिद नबी सल्लल्लाहु अलैहि वसल्लम तैयार हो गई तो मुंतकिल हो गए। शहर में दाखिले के वक्त तमाम जानिसारान बेचैन और बेकरार थे। अंसार की मासूम लड़कियां मकानों की छतों पर अशार गा रही थी, तलाल बद्रु अलैना मिन सनियतिल वदा, कामिल चांद हम पर निकल आया वदा की घाटियों से, वजब शुक्र अलैना मा दा लिल्लाह दया, हम पर शुक्र वाजिब है जब तक दुआ मांगने वाले दुआ मांगे, अय्युहल मबऊसु फीना जीता बिल अम्रिल मुता, ए वो जिसे हमारे पास भेजा गया है तू ऐसी चीज लाया है जिसकी अतात की जाएगी। तारीख जहबी, सनिया जमा है सनिया की, सनिया कहते हैं टीले को। सफरे हिजरत में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मदीने पहुंचने से पहले सनियतुल वूल, सनियतुल जाबिर, सनियतुल मर्दान और सनियतुल आयर को कबूल किया, उबूर किया और फिर सनियतुल वदा भी मिला। उसके बाद कुबा आता है। ये सब टीले मदीने के करीब में हैं और अहले मदीना दोस्तों को यहाँ तक छोड़ने यानी अलविदा कहने आया करते थे, इसलिए ये टीला सनियतुल वदा के नाम से मशहूर हुआ और ये सारे टीले सनियातुल वदा कहे जाते हैं। मासूम लड़कियां दफ बजा बजा कर गाती थीं। आप सल्लल्लाहु अलैहि वसल्लम ने इन लड़कियों की तरफ खिताब करके फरमाया, क्या तुम मुझको चाहती हो? बोली, हाँ। फरमाया कि मैं भी तुमको चाहता हूँ। जंगे बद्र 17 रमजान 2 हिजरी। जंग के असबाब, हिजरत के बाद ही से कुरैश मदीने पर हमला आवर होना चाहते थे, जैसा कि अब्दुल्ला बिन उबी के पास खत भेजकर आगाह कर चुके थे, मगर उनके दरमियान बनी कनाना का इलाका पड़ता था जिससे कुरैश की जानी अदावत कई पुश्तों से चली आ रही थी। डर ये था कि बनी कनाना उनको अपने इलाके से फौज ना ले जाने देंगे और अगर फौज को राह मिल भी गई तब भी अंदेशा था कि बनी कनाना फौज का सिलसिला अकब से मुनक़ता कर देंगे और उधर खुद मक्के पर हमला करके उस पर काबिज हो जाएं, जबकि वहां मैदान साफ रहेगा। सराका, जिसने नबी सल्लल्लाहु अलैहि वसल्लम का ताकुब सफर हिजरत में किया था, इस दरमियाने इलाके का कनानी सरदार था। ये बात उसे मालूम हुई तो खुद मक्के गया, तमाम पिछली अदावतों को छोड़कर कुरैश के साथ मुआहिदा इत्तेहाद कर लिया। यही था वो मुआहिदा शैतानी जिसके जरिए मुसलमानों पर कुरैश के हमला कर सकने का ये शख्स सबब कवी बना। रजब 2 हिजरी में आ हजरत सल्लल्लाहु अलैहि वसल्लम ने अब्दुल्ला बिन जहश रज़ियल्लाहु ताला अन्हा को 12 आदमियों के साथ मकाम नखला मक्का और ताइफ के दरमियान जैसा मदीने से नजर आता है मैं कयाम करके कुरैश के मंसूबों का पता लगाने के लिए भेजा। मगर अपनी तरफ से कुरैश के चंद आदमियों पर जो शाम से तिजारती माल लेकर आ रहे थे, अब्दुल्ला ने हमला कर दिया और इनमें से एक शख्स उमरू बिनुल खजर मारा गया। दो गिरफ्तार हुए और माल गनीमत हाथ आया। इस वाकये को सुनकर आ हजरत सल्लल्लाहु अलैहि वसल्लम अब्दुल्ला पर निहायत बरहम हुए। नखला मक्के से करीब था, चुनाचा इस वाकये ने बहुत जल्द तमाम कुरैश को मुश्तइल कर दिया और सारा मक्का जोश इंतकाम से लबरेज हो गया। गजवा बदर का सिलसिला इसी वाकये से वाबस्ता है। खुद हरीफाने जंग की शहादत इस सबक की तायीद करती है। हजरत हकीम बिन हजाम रजी अल्लाह तआला, हजरत खदीजा रजी अल्लाह तआला अन्हा के भतीजे गजवा बदर में शरीक थे और इस वक्त काफिर थे। फतह मक्का तक ईमान नहीं लाए थे। वो मरवान बिन हुकुम के जमाना खिलाफत तक जिंदा रहे। बदर का वाकया बयान करते हुए उन्होंने कहा कि जब हमारी फौजें मैदान में उतरी तो मैं अतबा जंगे बदर में कुरैश का सिपह सालार के पास गया और मैंने उससे कहा, ए अबू वलीद, क्या तुम चाहते हो कि तमाम उम्र के लिए सारी नेक नामी तुम ही को हाथ आए? उत्बा ने कहा, ये कैसे? मैंने कहा, तुम यानी कुरैश मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम से इब्ने हजरमी के खून के सिवा और कुछ नहीं चाहते और वो तुम्हारा हलीफ था, इसलिए तुम उसका खूनबहा अदा कर दो कि सब लोग वापस चले जाएं। उत्बा ने ये तजवीज पसंद की, लेकिन अबू जहल ना माना और उमरू हजरमी के भाई आमिर हजरमी को बुलाकर कहा कि खून का बदला सामने खड़ा है, खड़े होकर कौम से दुहाई करो। दुहाई के बाद आगाज जंग के वक्त सबसे पहले जो शख्स मैदान जंग में निकला वो यही आमिर हजरमी था। हकीम बिन हजाम, आमिर हजरमी और उत्बा व अबू जहल अगर गजवाए बदर को हजरमी के खून का इंतकाम समझते थे और समझते रहे तो फिर उनके मुकाबले में औरों का जो सैकड़ों बरस बाद पैदा हुए, ये समझना कि बदर की लड़ाई का सबब दूसरा था, काफला तिजारत के हमले से बचाना वगैरह, कैसे हो सकता है? इस मौसम में कुरैश के जो कारवाने तिजारत अबू सुफियान की सरदारी में शाम को भेजा गया था, उस पर मक्के की पूरी आबादी ने अपनी अपनी पूंजी लगा दी थी और तिजारत ही के मुनाफे पर जंग का सारा दारोमदार था। इसीलिए काफले की वापसी का कुरैश बड़ी शिद्दत से इंतजार कर रहे थे। अभी शाम से वापसी के लिए यह काफला रवाना भी न हुआ था कि हजरमी का कत्ल का इत्तफाकिया वाकया पेश आ गया। हालांकि शाम को जाते वक्त जब इस काफले का गुजर मदीने के अतराफ से हुआ तो कोई हमला ना हुआ था, मगर जब वापसी का इरादा किया तो अबू सुफियान ने देखा कि साथ में 50,000 अशरफी का माल है और मुहाफिज सिर्फ 30-40। इसलिए साबिक अंदेशों के बिना पर उसने अपनी कयास आरई पर शाबान 2 हिजरी में जमजम नाका सवार को मक्का दौड़ाया कि ये खबर दे दो कि मुसलमान काफले पर हमला करना चाहते हैं, इसलिए मदद करो। उधर कुरैश तो पहले से भरे बैठे थे। जब ये अफवाह पहुंची तो उसने बारूद में चिंगारी का काम किया। शोला भड़क उठा, जो मतलब तिजारती और मालो जर से काफला पहुंचने पर निकलता, वो इस बहाने से निकल आया। कुरैश से लड़ाई की तैयारियां शुरू कर दी और मदीने में ये मशहूर हुआ कि कुरैश एक जमीयत अजीम लेकर मदीना आ रहे हैं। आ हजरत सल्लल्लाहु अलैहि वसल्लम ने मुदाफियत का कष्ट किया। आप सल्लल्लाहु अलैहि वसल्लम के जासूसों ने इस बात की खबर भी दी होगी कि शाम से अबू सुफियान भी तिजारती काफिला लेकर वापस आ रहा है। हजरमी का कत्ल खुद ही पहले से आप सल्लल्लाहु अलैहि वसल्लम के लिए परेशान कुन मसला बना हुआ था। सूरह अनफाल की नस से पता चलता है कि अगर काफिला तिजारत पर हमला करना मकसूद होता तो खौफ और इस्तराब और पहलू तही किस बिना पर थी। इससे पहले 12 काफिला कुरैश पर हमला करने के लिए दस्ते की शक्ल में थोड़े थोड़े आदमी भेज दिए जाते थे, लेकिन कभी उनको जरर नहीं पहुंचता था। इस दफा इस काफले का इतना डर है कि 300 चीदा और मुंतखब फौज है। और फिर लोग डर के मारे सहमे जाते हैं।